नमस्कार, कार्यक्रम बर्दितो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी नयाँ सरकार गठनमा दलहरूबीच भइरहेको विवाद तथा यसका कानूनी र संवैधानिक पाटाबारे छलफल गर्दैछौ। मंगसिर 10 र 21 गते भएको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको मतगणना सकिएको 3 हप्ता भइसकेको छ। गणना सकिएको यति लामो समय भइसक्दा समेत नयाँ सरकार कहिले बन्छ भन्ने अत्तो पत्तो छैन। राष्ट्रिय सभा गठनमा कस्तो निर्वाचन प्रणाली अप्नाउने भन्ने विवाद अध्यादेश स्वीकृत भएसँगै अन्त्य भए पनि अब नयाँ सरकार गठन राष्ट्रिय सभा गठन हुनु अघि कि पछि भन्ने बहस शुरू भएको छ। निर्वाचन आयोग र सरकार राष्ट्रिय सभाको गठनपछि मात्र नयाँ सरकार बनाउनु पर्ने पक्षमा छन् भने चुनावबाट बहुमत पाएको वाम गठबन्धन तत्काल प्रतिनिधि सभालाई पूर्णता दिएर नयाँ सरकार बनाउनु पर्ने अडानमा देखिन्छ, जसले गर्दा निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको सीट बाँडफाँड गरेको छैन। आयोगले राष्ट्रिय सभा गठनपछि मात्र समानुपातिकको सीट बाँडफाँड गर्ने बताइरहेको छ। संघीय संसदमा 1/3 महिला हुनुपर्ने संवैधानिक व्यवस्थालाई दलहरूले फरक फरक ढंगले व्याख्या गरिरहेका छन्। कांग्रेसले दुवै सदनमा गरी 33% महिलाको हिसाब हुनुपर्ने पक्षमा छ भने एमाले माओवादी राष्ट्रिय सभा र प्रतिनिधि सभामा छुट्टा छुट्टै हिसाब हुनुपर्ने बताइरहेका छन्। यस्तो विवादका कारण सत्ता हस्तान्तरण र राष्ट्रिय सभा गठन प्रक्रिया नै अवरुद्ध हुँदै आएको छ। आजको कार्यक्रममा हामी यी विषयमा छलफल गर्दैछौ। सत्ता हस्तान्तरणमा देखिएको विवाद राजनीतिक मात्रै हो कि संवैधानिक पनि हो? दुवै सदनमा महिलाको उपस्थितिलाई छुट्टा छुट्टै हिसाब गर्न सकिन्छ कि सकिँदैन? प्रतिनिधि सभाबाट मात्र सरकार बन्ने भएकाले राष्ट्रिय सभा गठन पहिला किन हुनु पर्यो? लगायतका विषयमा संवैधानिक कानूनका ज्ञाता चन्द्रकान्त ग्यावलीसँग कुराकानी गर्दैछौ। तपाईँलाई कार्यक्रम बदलिँदै नेपालमा स्वागत छ।
धन्यवाद छ।
अहिले नेपालको राजनीति जुन प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भइसकेपछि सत्ता हस्तान्तरणको विषयलाई लिएर राजनीतिक र कानूनी कोणबाट निकै ठूलो बहस भइरहेको छ। दलहरूबीच यो सत्ता हस्तान्तरण पुरानो सरकार जाने र नयाँ सरकार आउने जुन यो प्रक्रियाको विवाद छ नि, यो राजनीतिक दाउपेच मात्र हो कि यो संवैधानिक प्रश्न पनि जोडिएका छन् यसमा?
पहिलो त राजनीतिक दाउपेच नै हो भन्ने मलाई लाग्छ। त्यसभित्र चाहिँ संवैधानिक इस्युमा चाहिँ प्रश्न छ। संवैधानिक इस्यु प्रश्न नभएको भन्ने होइन, राजनीतिक दाउपेच अर्थात् राजनीतिक स्वार्थता अर्थात् स्वार्थमा मात्रै बढ़ी चाहिँ केन्द्रित रह्यो। हिजो जति पनि विवाद आयो त्यो राजनीतिक स्वार्थमै बढ़ी सन्दर्भ छ, सन्दर्भ सान्दर्भ देखिन्छ। किन भन्दाखेरि राजनीति कहाँ जोडियो भन्दाखेरि राष्ट्रिय सभा ऐनमा गएर जोडियो। त्यहाँ राष्ट्रिय सभा ऐनमा पहिला नै राष्ट्रिय सभा ऐन नल्याइकन राष्ट्रिय सभा गठन हुँदैन, राष्ट्रिय सभा नै संघीय संसदको एउटा पार्ट हो भनेर चाहिँ म लगायतले यसै लफर्मबाट रिट पनि हालेका थियौँ सामान्य सर्वोच्चमा। र सर्वोच्चले चाहिँ केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन, प्रादेशिक सभाको निर्वाचन, राष्ट्रिय सभाको ऐन समेत ल्याएर राष्ट्रिय सभाको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको ऐन ल्याएर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन चाहिँ 74 माघ 7 भित्र सम्पन्न गर्नु गराउनु भनेर परमादेश जारी गरेको थियो। भदौमा, यही भदौमा जारी गरेको थियो। त्यसलाई चाहिँ सबै पालना गर्यो सरकारले। राष्ट्रिय सभाको मात्रै ऐन नल्याएर पालना भएन, जहाँ चाहिँ राष्ट्रपति ऐन पनि आयो त्यो परमादेश बमोजिम, प्रादेशिक सभा र प्रादेश केन्द्रीय सभाको पनि तिथिमिति घोषणा गर्यो परमादेश बमोजिम नै, त्यो भएपछि निर्वाचन सम्पन्न भयो। तर रूपान्तरित संसद विघटन नहुँदा नै राष्ट्रिय सभा ऐन चाहिँ जारी हुनुपर्थ्यो। त्यो जारी नभइकन पछि अध्यादेशबाट सरकारले राष्ट्रपतिकोमा जुन पेश भयो, पेश भएपछि जब परिणाम आउन थाल्यो, परिणाम आउन थालेपछि अनि यसमा चाहिँ विवाद उत्पन्न भयो। त्यो विवाद केवल संवैधानिक मात्रै थिएन, राजनीतिक विवाद बढ़ी थियो। संवैधानिक प्रक्रिया मात्रै प्राविधिक रूपमा पनि केही थियो, केही चाहिँ संवैधानिक हुन सक्छ, तर मैले अहिले पनि संवैधानिक विवाद देख्दिनँ, राजनीतिक विवाद थियो। के विवाद थियो भन्दाखेरि हिजो रूपान्तरित संसदमा पनि तत्कालीन रूपान्तरित संसदको प्रतिपक्ष भएको जुन नेकपा एमाले थियो उसले चाहिँ यो बहुमतीय निर्वाचन प्रणालीबाट हुनुपर्छ राष्ट्रिय सभा गठन भन्ने चाहिँ त्यो उसले माग राखिरहेको थियो। जुन सत्तारूढ पार्टीले चाहिँ होइन, यो त केही चाहिँ हदसम्म उनीहरूले स्वीकार गरेका थिए, केही हदसम्म सङ्गणी एकल सङ्गणी हुनुपर्छ भन्ने थियो।
त्यो
पहिला नै त्यसै कारणले नै रूपान्तरी संसदले त्यसलाई पारित गरेन, त्यही स्वार्थकै कारणले पारित गरेन। त्यसमा स्वार्थ के थियो भन्दाखेरि, एकल सङ्गणीय मत प्रणाली भयो भने कम्तीमा पनि अहिलेको रूलिङ पार्टीको झन्डै झन्डै 15 जति सिट, 11 15 सिटसम्म आउन सक्ने स्थिति, बहुमती पद्धति भयो भने नेकपा माले, एमाले या वामगठबन्धन उहाँहरूको चाहिँ झन्डै झन्डै 45-50 सिट आउन सक्ने स्थिति भावनाले यो राष्ट्रिय सभाको सिट कसको पल्लाबारी हुने भन्ने सम्बन्धमा मात्रै राजनीतिक स्वार्थ थियो। यो स्वार्थ कारणले गर्दाखेरि अनि राष्ट्रिय सभा ऐन चाहिँ आउन सकेन रूपान्तरित संसदमा, र पछि अध्यादेशमा चाहिँ कुन चाहिँ निर्वाचन प्रणाली भयो भने रूलिङ पार्टीको बढी सिट आउँछ, कुन चाहिँ निर्वाचन प्रणाली भयो भने अपोजिसन पार्टीको शून्य हुन सक्छ या कम सिट आउँछ भन्ने रूलिङ पार्टीले लायो। एकले अर्कालाई ठेगान लाउने निहित स्वार्थमा यो राष्ट्रिय सभा ऐन चाहिँ राष्ट्रपतिका पेश गरे पनि अध्यादेश जारी हुन सकेन, राष्ट्रपतिलाई विभाग नै तानियो। र राष्ट्रपति केवल संवैधानिक राष्ट्रपति हुन्, राष्ट्रपतिले संविधानको संरक्षक र पालक पनि हुन्, त्यसै कारणले उसले चाहिँ संविधान अनुसार गर्नुपर्छ, पर्थ्यो पनि, र त्यो अनुसार चाहिँ पछि गर्नै पर्ने अवस्था आयो, तर यो विवाद भयो।
अब मैले कुरो उकाउन खोजेको चाहिँ जुन ऐन त जारी भइसक्यो, जुन प्राविधिक गाँठो अब एकल संक्रमणबाटै अध्यादेश जारी भइसक्यो, अब यससँगै अर्को एउटा विवाद भनौँ, मुख्य राजनीतिक विषय, राष्ट्रिय सभा गठन गरेर नयाँ सरकार बनाउने कि प्रतिनिधि सभाको समानुपातिक तर्फका सीट चाहिँ पूरा गरेर सरकार बनाउने भन्ने विषय चाहिँ राजनीतिक जल्दो बल्दो एउटा डिबेटको विषय चाहिँ बनाएको छ। कुन चाहिँ बाटो, अब हामी राष्ट्रिय सभा गठन गरेर नयाँ सरकार बनाउने कि प्रतिनिधि सभालाई पूर्णता दिएर नयाँ सरकार बनाउने?
अब यस्तो छ हेर्नुहोस्, अब यसमा सरकार बनाउनलाई अब राष्ट्रिय सभा गठन गर्न पर्दैन भनेर जसले भन्नुहुन्छ त्यसमा चाहिँ के हुन्छ भन्दा, जुनसुकै पार्टीले भन्नुहुन्छ भने त्यो संघीयतालाई नस्वीकार गरेको हुन्छ, समावेशितालाई स्वीकार नगरेको हुन्छ, संसदीय शासन पद्धतिभित्रको कार्यकारी प्रधानमन्त्रीलाई नस्वीकार गरेको ठहरिन्छ। तर यो संविधान त्यसो होइन, संविधानले राष्ट्रपति शासन पद्धतिलाई स्वीकार गरेन, प्रधानमन्त्री पद्धतिलाई स्वीकार गरेन। संविधान सभाले समावेशितालाई स्वीकार गर्यो, संघीयतालाई स्वीकार गर्यो, संसदीय शासन पद्धतिभित्रको प्रधानमन्त्री कार्यकारी प्रधानमन्त्रीलाई स्वीकार गरेको छ। त्यसै कारणले अहिले राष्ट्रसभा ऐन आइसके पछाडि पनि यो चाहिँ सरकार चाहिँ राष्ट्रसभा गठन नगरिकनै पहिला हुनुपर्छ भनेर भन्नुहुन्छ भने यो संविधानको घोर उल्लङ्घन हुन्छ, संविधानलाई पालना गरेको ठरिने छैन। जनताको जुन म्यान्डेट आएको छ, म्यान्डेटले संविधान बनाएको संविधान सभाबाट, त्यसको उपहास हुन्छ र अपमान हुन्छ। त्यसै कारणले मैले त के देख्छु भन्दाखेरि, सरकार गठन गर्नलाई अब कुनै पनि संवैधानिक गतिरोध देखिँदैन, कुनै संवैधानिक रिक्तता पनि छैन। अब हामी चाहिँ राष्ट्रिय सभा गठन नगरिकन हामी प्रतिनिधि सभाबाट मात्रै चाहिँ अहिले पनि सरकार बनाउँछौं भन्नुहुन्छ भने यो संविधान लाई कानून भएको मानिने छैन।
तर यहीँ तपाईँको कुरालाई आधार मानिने, जस्तै सरकार गठनमा चाहिँ प्रतिनिधि सभाका सदस्यले मात्र भोट हाल्छन् नि त, राष्ट्रिय सभाका सदस्यहरूले त भोट हाल्न पाउँदैनन् 59 भनेपछि प्रतिनिधि सभाले मात्र सरकार बनाउन सक्नुपर्ने होइन र सामान्य बुझाइ, राजनीतिक बुझाइ,
अब चाहिँ प्रतिनिधि सभाको पूर्णता पाउन राष्ट्रिय सभा गठन गर्नु अपरिहार्य हुन्छ। प्रतिनिधि सभा 165 मात्रै प्रतिनिधि सभा होइन, त्यहाँ 110 सिट छ जहाँ चाहिँ समावेशी समानुपातिक प्रतित्व 110 हुन्छ। त्यो कसरी हुन्छ भन्दाखेरि 110 पूर्णता राष्ट्रिय सभा गठन पछाडि मात्र हुन्छ। पहिलो संविधानको स्ट्रक्चर, संविधानको बनावट हेर्ने भने पहिला चाहिँ प्रतिनिधि सभातर्फको 165 सिट जहाँ चाहिँ प्रत्यक्ष निर्वाचन प्रणाली छ त्यसबाट प्राप्त मात्रै चाहिँ 6 महिलाहरू प्राप्त भएको छ, निर्वाचित हुनुभएको छ। अब राष्ट्रिय सभा त्यस पछाडिको राष्ट्रिय सभा गठन गरेर भन्छ संविधानको स्ट्रक्चर हेर्ने भने प्रतिनिधि सभाको आउँछ प्रत्यक्षतर्फको 165, त्यसपछि त्यहाँ कति महिला पुग्छ, त्यो महिला चाहिँ कति पुग्छ, त्यस पछाडि राष्ट्रिय सभा गठन गर, राष्ट्रिय सभा गठन गर्दाखेरि त्यहाँ चाहिँ 56 मान्छे प्रतिनिधि त्यो राष्ट्रिय सभा हुन्छ। त्यो राष्ट्रिय सभामा कहाँबाट हुन्छ भन्दाखेरि स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, एउटा निर्वाचक मण्डल छ, त्यसको मतभार छ, प्रादेशिक संसदको चाहिँ जहाँ 550 चाहिँ सांसद हुनुहुन्छ उहाँहरूको मतभार छ, छुट्टै 48 मतभार छ, यी दुईटा मतभारबाट स्थानीय तहको 18 मतभार छ यी दुईटा मतभारबाट राष्ट्रिय सभा प्रत्येक प्रादेशिक प्रदेशहरूबाट 8-8 जनाको दलले 56 जना राष्ट्रिय सभा गठन हुन्छ त्यो गठन हुँदाखेरि त्यहाँ चाहिँ कतिजना महिला आए त्यहाँ महिलाको काउन्ट हुन्छ महिला आइसकेपछि जस्तो चाहिँ अहिले 7-21 जना महिला राष्ट्रिय सभामा जानै पर्ने निश्चित संख्या छ त्यसपछि एकजना मनोनयता 22 जना छ त्यस बाहेक पनि 56 जनामा अरू अन्य 3-3 जना पनि पठाउन सक्छ त्यहाँ पुरुषै पठाउनु पर्छ छैन 3-3 जना 21 जना महिला पनि हुन सक्छ 21 जना यता महिला यता 3-3 जना महिला त्यसपछि 1 जना महिला भन्दा बित्तिकै त 43 जना त्यहाँ महिला हुन सक्छ नि त त्यो महिला आइसकेपछि त्यो महिला कहाँ गठन हुन्छ भन्दाखेरि राष्ट्रिय सभा गठन हुन्छ राष्ट्रिय सभा गठन भएपछि बाँकी महिला कति चाहियो भन्ने हेर्ने अहिले हेर्ने भने 22 जना फिक्स छ राष्ट्रिय सभामा त्यसभन्दा बढी अन्य 3-3 जना जानेमा पनि महिला गइदिए भने त्यहाँ 43 जनासम्म जान सक्छ 43 दलितबाट पनि महिला गयो भने अपाङ्गताबाट महिला गयो भने 1-1 जना भन्दा 14 जना त्यहाँ जान सक्छ नि त 56 जना महिला नि त हुन सक्छ त्यो 56 जना महिला त्यहाँ गठन भयो भने यता 6 जना छन् भनेपछि त 62 जना महिला त्यहाँ आयो भने त 110 अरू चाहिँ कम महिला भयो नि त 110 चाहिँ अब 110 62 जना महिला चाहिँ घटाउँदाखेरि 38 र 10 भनेको 48 जना महिला मात्रै राखे हुने भयो अब यहाँ संघीय संसदको 1/3 महिला उपस्थिति गराउनुपर्छ संघीय संसद भनेको 275 केन्द्रीय प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ 165 समानुपाती तर्फ 110 गर्दा 275 राष्ट्रिय सभाको 59 गर्दाखेरि 334 जनाको 1/3 महिला उपस्थित गर्नुपर्छ भनेपछि निर्वाचित गर्नुपर्छ भने 111 जना महिला निर्वाचित गर्नुपर्छ कम्तीमा पनि त्यसभन्दा बढी जति पनि गर्न सकिन्छ भनेपछि 111 जना महिलामा राष्ट्रिय सभाबाट 56 जना गए भने त्यहाँ 62 जना होइन 62 जना महिला त पुगे यता 6 जना प्रत्यक्ष तर्फ गए 56 जना उताबाट गए 56 जना 157 जना भनौँ न अहिले 63 जना महिला त त्यताबाट पुगे नि त्यहाँ बाँकी रहेको 47 जना महिला 110 पुर्याउँदाखेरि अरू क्लस्टरबाट जाने चाहिँ जुन हुन्छ नि महिला मात्रै जानुपर्ने छ 111 जना जानुपर्ने ठाउँमा त्यता 47 जना मात्रै चाहिँ 47 जना मात्रै पठाउँदाखेरि बाँकी 111मा 47 घटाउँदाखेरि कति हुन्छ भनेर हेर्ने भने झन्डै 164 जना पुरुष जान पाए ती पुरुष को जान्छन् भन्दाखेरि आदिवासी जनजातिबाट जान्छन् 110 भित्रको खसारे जान्छ मधेसी जान्छ मुस्लिम जान्छ दलित जान्छ अपाङ्गता भएका व्यक्ति अल्पसंख्यक यति क्लस्टर पनि हामी छुट्याएर पठाएको छौँ नि 110 महिला मात्रै त भइ
हो अब यहाँनिर चाहिँ जस्तै राष्ट्रिय सभामा कम्तीमा 22 जना त्यो भने जुन 37.2% हुन्छ त्यो सुनिश्चित छ 33% हुनुपर्नेमा भनेपछि अब राष्ट्रिय सभामा महिलाको प्रतिनिधित्व सुनिश्चित भइसकेका छ 33%भन्दा माथि नै छ त्योभन्दा बढी तपाईँले भने जस्तै बढी आयो भने झनै राम्रो हो त्यति भएन भने प्रतिनिधि सभामा जुन 110 छ दलले अहिले प्राप्त गरेको जुन सिट संख्या छ अनौपचारिक ढङ्गले हामीले 40, 41, 17 जसरी हिसाब गरेका छौँ त्यसबाट महिला मात्र पठाउन सकिन्न किनकि महिलाको प्रतिनिधित्व राष्ट्रिय सभामा संविधानको भावना अनुसार 1/3 त पुगिसकेका छ पुग्छ
अब यस्तो हुन्छ त्यसबाट जटिलता छ 110 हामीले 334 1/3 महिला भनेका छौँ 111 जना अब हामी चाहिँ के खोज्छ भन्दा 110 जम्मा 50% मात्रै महिला त्यहाँ राखेका छौँ प्रत्येक बन्द सूचीमा 110 50% राखेका छौँ 110 50% 334 1/3 त होइन नि त हो र 1/3 त होइन 1/3 त हामीले चाहिँ 334 1/3 महिला त्यहाँ राखेका त्यसैबाट आउँछ भन्ने हुन्थ्यो होला हामी 334 1/3 महिला त त्यहाँ त राखेनौँ हामी 110 50% प्रत्येक दलले 50% राख्दाखेरि महिला राख्दाखेरि त्यहाँ के हुन गयो भन्दा जस्तो नेपाली कङ्ग्रेसले आफ्नो प्रत्यक्ष जितेको मतको चाहिँ 1/3 महिला राख्दाखेरि त उसले 55 जना राखेछ यता चाहिँ 8 जना 9 जना महिला राख्नु पर्यो होइन एमालेको चाहिँ 55-60 जना महिला छन् त्यसमध्ये 8 महिला नराखेर उसले 39 जना महिला पठाउनु पर्यो जहाँ 2 जना पुरुष परे यता काङ्ग्रेसमा त धेरै पुरुष परे नि त आफ्नो जितेको सिट संख्या भन्दा यो तरिकाले त्यहाँ मिल्दैन हिसाब मिल्दैन नमिल्ने हुनाले त्यहाँबाट 1/3 महिला निश्चित हुँदैन भने कारणले पहिला संविधान बनाउँदा मलाई झल्झल्दी सम्झना छ शीर्ष नेत्रीहरू जुन हुनुहुन्थ्यो उहाँहरूले चाहिँ महिला निश्चित हुँदैन भनेपछि प्रत्यक्षतर्फ महिलाको उम्मेदवार हुनुपर्छ भनेर आवाज उठाउँदा शीर्ष नेताले दिएनन् नदिएपछि त्यसो के गर्ने त भन्दाखेरि राष्ट्रिय सभाबाट त्यहाँ निर्वाचित गर्न सकिन्छ त्यहाँबाट पुर्याउने त्यहाँबाट पुर्याएन भने 110 पुर्याउने भनेको कारणले अनि तेस्रो स्टेजमा बल्ल 110 निर्वाचित हुने निर्वाचन हुने पहिलो स्टेज छैन यो प्रत्यक्षतर्फ निर्वाचन हुने, राष्ट्रिय सभा गठन हुने, त्यसपछि 110 गठन हुने, भनेपछि 110 अन्तिममा गठन हुने स्थिति बनाइएको हो। त्यसै कारणले स्ट्रक्चर पनि पढ्नुहोस्, त्यसको बनावट पढ्नुहोस्, त्यो र 110 त अन्तिममा निर्वाचन छ। कहिले कहाँबाट निर्वाचन हुन्छ भन्दाखेरि स्थानीय तहको निर्वाचन हुन्छ, प्रादेशिक संसदको निर्वाचन भएर कम्प्लिट हुन्छ, स्थानीय र प्रादेशिक संसद कम्प्लिट भएपछि राष्ट्रिय सभा कम्प्लिट हुन्छ, राष्ट्रिय सभा कम्प्लिट भएपछि बल्ल 110 कम्प्लिट हो, अन्तिम चाहिँ निर्वाचन प्रणाली हो यो, अन्तिम कम्प्लिट भएर बल्ल प्रतिनिधि सभाको गठन हुन्छ। भने प्रतिनिधि सभा चाहिँ स्थानीय तह र प्रादेशिक संसद र राष्ट्रिय सभा गठन बिना प्रतिनिधि सभाको 275 कम्प्लिट हुँदैन। यो कुरालाई कुनै पनि राजनीतिक दलले बुझेर पनि बुझ बुझाउनु भएको छ, संविधान प्रष्ट छ। त्यसै कारणले यो अवस्थामा अब अहिले पनि ऐन जारी भइसकेपछि होइन कहाँ प्रदेश सभा कम्प्लिट हुन्छ, यो चाहिँ राष्ट्रिय सभा गठन नगरिनु हुन्छ भनेर भन्नुहुन्छ भने अहिले पनि उहाँहरूले यो समावेशिता अन्त्य गर्न खोज्नुहुन्छ, महिलाको सुनिश्चिततालाई चाहिँ अन्त्य गर्न खोज्नु भएको छ। संहितालाई उहाँले चिन्दै चिन्नु होइन, संहिता भनेको स्थानीय तहले प्रादेशिक संसदले राष्ट्रिय सभा बनाउने, राष्ट्रिय सभा गठन भइसकेपछि अनि केन्द्रीय सरकारमा 25 समावेशी महिलासहित ती राष्ट्रिय सभाका मान्छे पनि केन्द्रीय प्रतिनिधि सभाको 25 मन्त्री बन्न पाउनुहुन्छ। के ती महिलाहरू मन्त्री बन्न पाउनु पर्दैन? ती दलितहरू महिला मन्त्री बन्न पर्दैन? मधेसीहरू महिला मन्त्री बन्न पर्दैन? मुस्लिमहरू अपाङ्गता भएका व्यक्तिहरू मन्त्री बन्न पर्दैन? केन्द्रीय सरकारमा समावेशिता चाहिँ हामी समावेशिता युक्त चाहिँ समानुपातिक भनेर चाहिँ हामी चाहिँ संविधान बनाउने अनि यो अवस्था भयो भने समावेशिता अन्त्य हुन्छ। यदि राष्ट्रिय सभा गठन बिना यदि सरकार प्रतिनिधि सभाको बन्छ सरकारबाट मेजोरिटी होल भएर सरकार बन्छ भनेर भन्नुहुन्छ 110 कम्प्लिट हुँदैन भने त्यतिखेर चाहिँ समावेशिता यो संविधान नलेखे हुन्छ, संशोधन हुन्छ, समावेशिता अन्त्य हुन्छ।
एउटा व्यावहारिक समस्या के रह्यो भने संविधानले 1/3 महिलाको प्रतिनिधित्व प्रदेश सभामा पनि गरेका छ, अब संघीय संसदमा पनि गरेका छ। यो महिला पुर्याउँदै जाँदाखेरि दलले प्राप्त गरेको 1/3 चाहिँ महिला चाहिँ नियुक्त गर्नुपर्ने प्रावधानको कारणले कुनै कुनै दलको त यस्तो स्थिति रह्यो कि सबै समानुपातिकमा पाएको सबै सिट चाहिँ महिलामा खर्चिँदा पनि 1/3 नपुग्ने स्थिति छ।
यही कारणले नै राष्ट्रिय सभामा 56 पनि पुर्याउनु पर्ने हुन्छ। त्यसै कारणले 22 मात्रै होइन, त्यही दलले चाहिँ 1/3 पुर्याउन नसक्ने, 110 नसक्ने स्थिति भएको हुनाले नै 56 तिमीले पुऱ्याएर 1/3 पुर्याउ भनेको यो त बुझ्नु पर्यो नि त। त्यसै कारणले यो समावेशतालाई असर पर्छ, अर्को संहितालाई असर पर्छ। स्थानीय तह प्रादेशिक संसदबाट राष्ट्रिय सभा, राष्ट्रिय सभाबाट उसको चाहिँ स्थानीय तहको निर्वाचन गरे मान्छेले राष्ट्रिय सभाबाट अनि केन्द्रीय सरकारमा जान्छ, उसको एकाउन्टेबिलिटी केन्द्रीय सरकारको प्रदेश र लोकलमा र राष्ट्रिय सभाप्रति पनि हुन्छ, संघीय संसदप्रति पनि हुन्छ। यो तरिकाले चाहिँ हामीले संविधान निर्माण गरेका हौ। हामी संहिता यदि चाहिँ राष्ट्रिय सभा गठन नभइकन प्रादेशिक र स्थानीय तहको त्यहाँ निर्वाचन निर्वाचक मण्डलको प्रतिनिधित्व हुँदैन, उसको मत हालेको मान्छे त्यहाँ पुग्दैन, त्यहाँ नपुगेपछि संघीय सरकारमा चाहिँ ती चाहिँ समावेशी युक्त चाहिँ
प्रदेशको हकमा के हुन्छ? यो हामीले हिसाब गरे जुन 1/3 समानुपातिक हाल्दा पनि 1/3
प्रदेशको यस्तो छ, प्रदेशको हकमा राष्ट्रिय सभा त्यहाँ हुँदैन, त्यहाँ एउटा मात्रै सदन भएको हुनाले त्यहाँ पुर्याउनै पर्ने अवस्था पुगेको अर्थ दिइन्छ, किनभने त्यहाँ पुऱ्याएर गरेका हुन्छन्। 220 चाहिँ छ होइन, यदि भएन भने पनि अब त्योभन्दा कम भयो भने महिलाहरू आवाज उठाउने मात्रै हुन्छ, अरू केही पनि हुँदैन होइन। तर यहाँ त के छ भने राष्ट्रिय सभा गठन बिना प्रतिनिधि सभा कम्प्लिट हुँदैन भन्ने चाहिँ बनाइए हुनाले यो चाहिँ संवैधानिक जटिलता त्यहाँ हो। जटिलता भन्दा पनि त्यो चाहिँ प्रक्रिया हो, प्रक्रियालाई पुरा गर्नुपर्छ भन्ने। यदि चाहिँ यो गरिएन भने हामी संहितालाई पनि फेरि अन्त्य गर्न सक्छौँ, किनभने तलको स्थानीय उसको प्रादेशिक इलेक्ट्रल कलेज भनेर किन राखियो त? यही कारण तलको सरकारको पनि माथि सरकारसँग सम्बन्ध हुन्छ, यो चाहिँ सहसम्बन्ध सहअस्तित्व कोअपरेटिभ भनेर हामीले राखेका हौँ। त्यसै कारणले मेरो मैले पठाएको प्रतिनिधि माथि छ भनेर उसले चाहिँ थ्रेट गर्न पाउँछ नि त। त्यसै कारणले नै हामी राष्ट्रिय सभालाई अपरिहार्य मानेका हौँ। अब प्रादेशिक संसदमा 1/3 पुग्दैन भन्ने चाहिँ अब पुग्यो पुग्छ पुग्दैन अर्को पटक संशोधन गरेर राख्नुपर्ने हुन्छ। केन्द्रमा त पुर्याउनै पर्छ भन्ने चाहिँ केन्द्रमा र तल चाहिँ पुर्याउनै पर्छ भन्ने छ, महिलाको मात्रै होइन, यहाँखेरि महिलाको मात्रै होइन, त्यस पछाडि चाहिँ महिला कति आउँछन् बाँकी रहेका त दलितहरू पनि त जानु पर्ने, पुरुषहरू दलित पनि पुरुष जानु पर्यो, त्यसपछि अरू चाहिँ मधेसी मुस्लिम अपाङ्गता भएका व्यक्ति अल्पसंख्यकहरू होइन खसारी जनजाति यी सबै नै उनीहरू चान्स पाउनु पुरुषले भनेर चाहिँ त्यो व्याख्या राखिएर कन्सेप्ट राखिएको अवधारणा राखिएको यो एउटा मागले जाडो जाने हो र होइन नि त। पटक पटक यो त 100 वर्षलाई बनाएको संविधान हो नि।
जस्तै अब यहाँ चाहिँ चुनाव भयो मङ्सिर 10 र 21 गते, भनेपछि जुन तपाईँले भन्ने गएको प्रोसेस अनुसार जाने हो भने झन्डै चैत छुन्छ कि जस्तो छ यो सबै प्रोसेस फलो गर्दै जाँदाखेरि भनेपछि यो संविधान बनाउने बेलामा दलहरूले जुन ढिला सुस्ती हटाउँछौँ यो गर्छौँ जनताको लागि यो गर्छौँ भनेपछि यो जेरी जस्तो जेलिएको संवैधानिक संरचनामा दलहरू चुकेका हुन् कि जना ताजा जनादेश आउने बित्तिकै सरकार गठन गर्न नसक्ने जुन अहिलेको गन्जागलको स्थिति छ नि
यो गन्जागल हुँदै होइन तपाईँले नै मिडियाले बुझ्नुपर्ने अवस्था छ यो गन्जागल हुँदै होइन यो संहितामा यस्तै हुन्छ एकात्म शासन पद्धति हो र निरङ्कुश शासन पद्धति हो र राष्ट्रपति शासन पद्धति हो र प्रधानमन्त्री पद्धति हो र होइन नि त हामी समावेशिता भनेका छौँ समावेशी गर्नलाई त लानु पर्यो नि सबैलाई सबैलाई उनीहरूलाई चाहिँ अवसर दिनु पर्दैन त्यत्रो क्लस्टर भनेका छौँ हामी 24 चाहिँ एथनिक ग्रुपहरूलाई पनि हामी एउटा फन्डामेन्टल राइट भनेका छौँ हाम्रो 126 जाति जनजाति छन् 123 भाषाभाषी छन् अनि 8 क्लस्टरबाट त्यसैभित्र चाहिँ हामी समेटेका छौँ अनि त्यो समेटे हुनाले यो चाहिँ जसरी पनि अहिले हामी प्रधानमन्त्री पद्धति जस्तो यो प्रत्यक्ष तर्फ हामी जितेपछि सिधै राष्ट्रपतिले नियुक्ति गर्नुपर्छ भनेर गइयो भने कि त प्रधानमन्त्री पद्धतिको संविधान बनाउनु पर्यो राष्ट्रपति पद्धतिको संविधान बनाउनु पर्यो त्यो विचार पुर्याउनु पर्थ्यो र त्यो चाहिँ पारित गर्नुपर्छ संविधान सभाबाट त्यसलाई त संविधान सभाले इन्कार गर्यो कट्टल ध्वनिका साथ माओवादीले गरेको राष्ट्रपति पद्धतिलाई इन्कार गर्यो एमाले भनेको प्रधानमन्त्री पद्धतिलाई इन्कार गर्यो काङ्ग्रेसले भनेको चाहिँ संसदीय शासनभित्रको कार्यकारी प्रधानमन्त्रीलाई स्वीकार गरेको थियो त्यतिखेर चाहिँ हामी प्रधानमन्त्री पद्धति राष्ट्रपति पद्धति ठिक छ भने हामी पनि व्याख्या गरेका थियौँ तर हामी व्याख्या गर्न त पाइएन आखिर पाइएन संविधान बन्यो संविधान संघीय शासन पद्धति संसदीय शासन पद्धतिको कार्यकारी प्रधानमन्त्री भनेर बन्यो त्यो भनेको त हामी त्यही व्याख्या गर्नु पऱ्यो नि अनि हामी प्रधानमन्त्री पद्धति जस्तो व्याख्या हुन्छ र
तर यसमा चाहिँ एकाधारे नेताहरूको के पनि तर्क सुनिन्छ भने जस्तै हामीले संसदीय अभ्यास चाहिँ अभ्यास गरेका हौँ संसदीय अभ्यास भनेको बहुमत लिएर आउने दल वा पार्टीले वा समूहले चाहिँ सरकार गठन गर्न पाउनुपर्छ त्यस कारण यसमा चाहिँ यो कानूनी छिद्रहरूको बढी व्याख्या भयो
अब कानूनी छिद्र हो भने उहाँ चाहिँ राजनीतिले संविधान बाललाई डोराउँछ भनेर हिँडै हुन्छ अब राजनीतिलाई संविधान बालले डोराउने हो संविधान त बनाइसक्नु सबैले अब एउटा कममा पनि पालना गर्नु पर्यो हिजो चाहिँ राष्ट्रपति ओबामाले आफ्नो शपथ ग्रहण गर्दाखेरि संविधानको शपथ गर्दाखेरि कमा र सिक्वेन्सियल अर्डर मात्रै उहाँ चाहिँ तलमाथि पर्यो हुनाले त्यसलाई चाहिँ उहाँले पोस्टपोन गर्नुभयो
भोलिपल्ट फेरि
र भोलिपल्ट चाहिँ के भन्नुभयो भन्दाखेरि मैले चाहिँ यदि चाहिँ कमा र सिक्वेन्सियल अर्डर चाहिँ मैले तलमाथि गरेँ भने म यो संविधानप्रतिको बेइमानी हुन्छ म जनताप्रतिको सार्वसत्ताको उपास हुन्छ राष्ट्रप्रति चाहिँ मैले बेइमानी गरेको ठहरिन्छ त्यसै कारण म फेरि शपथ गर्छु भनेर भन्नु नि हामी कहाँ चाहिँ उपराष्ट्रपतिले संविधानमा भएको जुन चाहिँ नेपाली भाषाको शपथलाई हिन्दीमा चाहिँ उल्था गर्नुभयो हामी मुद्दा लडे म लडेछु बल्किकृष्ण नेपालले हालेको मुद्दामा म बसरेछु र आखिर चाहिँ नेपाली भाषा गर्नै पर्ने भयो भनेपछि कमा पनि त संविधान पालन कमा भनेको जनताको चाहिँ कमा पनि जनताको म्यान्डेट हो जनताको मनसाय हो कमा उल्लङ्घन गर्नु चाहिँ जनतालाई उपासनाले ठानिन्छ सार्वभौम सत्ता र राष्ट्रिय अखण्डता भने पनि अथवा राजकीय सत्ता सबै जनतामा छन् त जनतामा कि नदिएर नेतामा छ भनेर हुन्थ्यो नेतामा हिजो राजामा चाहिँ राजकीय सत्ता र सार्वसत्ता छ भनेर नीत छ भन्ने थियो त्यो अनुसार हो भने ठिक छ होइन जनतामा सार्वसत्ता हो राजकीय सत्ता जनतामा छ भने त यो कमा पनि संविधान लेखियो कमा जुन संविधान सभा लेखेको छ यो संविधान सभा हो फेरि सभा भनेको त सार्वभौम थियो नि त त्यस्तो सार्वभौम संविधान सभाले बनाएको यत्रो 3,64,00,000 मान्छेले को प्रतित्व गर्ने संविधानलाई अनि कुनै नेता कुनै दलले उल्लङ्घन गर्यो भने त्यसको 3,64,00,000 विरुद्ध हुन्छ त्यसै कारण सार्वभौम सत्ता राजकीय सत्ता जनतामा छ यो नेतामा छैन हिजोका राजा महाराजामा जस्तो छैन अब सबैभन्दा ठूलो यो देशको को हुन्छ भने जनता हुन्छ त्यसपछि कानून हुन्छ संविधान हुन्छ बल्ल त्यसभित्रका नेता जनताका वारिसहरू हुन् दल जनताका वारिस हो जनताले जे म्यान्डेट दिन्छ त्यो अनुसार काम गर्ने हो त्यसै गर्दा त्योभन्दा बाहिर जानुहुन्छ भने उहाँ निरङ्कुश भन्नुहुन्छ निरङ्कुश शासनले मात्रै चिन्दछ यो चाहिँ अटोक्रेट शासन
सत्ताका लागि गरिएको तर्क मात्रै सम्झिनु पर्यो
एकदमै यो चाहिँ अहिले पनि ऐन जारी गरे पनि राष्ट्रिय सभा गठन नभइकन यो चाहिँ मैले मेरो भनाइ चाहिँ अझै पनि 110 कम्प्लिट हुँदैन 110 कम्प्लिट हुनलाई प्रादेशिक संसद भन्नुपर्छ प्रादेशिक संसद भन्दा प्रादेशिक प्रमुख नियुक्ति गर्नुपर्छ प्रादेशिक प्रमुख नियुक्ति गरिसकेपछि प्रादेशिक संसदको अधिवेशन 20 दिनभित्र हुन्छ 20 दिन पछाडि अनि त्यहाँ चाहिँ बल्ल प्रादेशिक संसदका चाहिँ संसदले शपथ लिन्छन् शपथ लिएपछि बल्ल तिनीहरू इलिजिबल हुन्छन् के को लागि भन्दा राष्ट्रिय सभालाई भोट हाल्नलाई त्यसै कारणले पहिलो राष्ट्रिय सभा पनि गठन गर्नु पर्यो त्यसपछि त्यहाँ चाहिँ सरकार बनाएर अनि त्यहाँ चल्ने हुन्छ त्यो राष्ट्रिय सभा राज्यसभा राज्यसभाहरू बनाएर राज्यसभाका चाहिँ प्रादेशिक संसदका चाहिँ सदस्य बनेपछि शपथ लिएपछि बल्ल इलिजिबल भएर बल्ल राज्यसभा हुन्छ अनि स्थानीय तहको त पहिले अलरेडी निर्वाचन भएको छ त्यो भएपछि बल्ल अनि राज्यसभा गठन हुन्छ राज्यसभा गठन भएपछि त्यहाँ चाहिँ महिलाको पुर्याउने पहिला हुन्छ त्यसपछि दलित जनजाति भाषा त्यसपछि मुस्लिम मधेसीहरू अपाङ्गता भएका व्यक्तिहरूलाई पनि त्यहाँ थान दिएर पुरुष व्यक्तिहरूलाई त्यो थान दिएर 110 चाहिँ जुन समानुपातिक निर्वाचन पद्धतिको सिट संख्या छ त्यसलाई चाहिँ कम्प्लिट भएर 275 हुन्छ प्रतिसभा त्यो प्रतिसभा कम्प्लिट भएपछि बल्ल संघीय संसदको निर्माण हुन्छ संघीय संसद निर्माण भएको पब्लिस भएको मितिले 30 दिनभित्र राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुपर्छ अधिवेशन आह्वान गरिसकेपछि अनि बल्ल त्यसभित्रको कुनै पनि अधिवेशनमा शपथ नलिइकन कुनै पनि मान्छेले भाग लिन
सक्दैन म यही कुरामा आउँदैछु जस्तै अहिले एकाधारले के तर्क गरिरहेका छन् भने राष्ट्रिय सभाले पूर्णता नपाए पनि प्रतिनिधि सभालाई पूर्णता दिने प्रतिनिधि सभालाई पूर्णता दिइसकेपछि बहुमत जुटाउन सक्ने सदस्य वा चाहिँ बहुमत ल्याएको संसद दलको नेता चाहिँ प्रधानमन्त्री स्वतः हुन्छन् यसले शपथ ग्रहण पनि गर्नु पर्दैन भन्ने खालका तर्कहरू पनि छन्
अब यो चाहिँ सड़कमा बहुमत देखाउने हो कि सदनमा हो सड़कमा बहुमत देखाउने भने हाम्रो चाहिँ बानेश्वर सड़कमा चाहिँ ए हामीले बहुमत देखाउँ भनेर चाहिँ झण्डा हल्लाए भइगयो
त्यसलाई राष्ट्रपतिले अनुमोदन गरिदिएको
राष्ट्रपतिले अनुमोदन गरिदिँदा हुन्छ त्यो फेरि प्रधानमन्त्री पद्धतिको संविधान भन्छ तर सदनमा बहुमत देखाउनु पर्ला नि त सदनमा बहुमत देखाउने भनेको त संघीय संसदको अधिवेशन बाहेक प्रतिनिधिसभाको अधिवेशन संविधानले परिकल्पना नै गरेन
96 को 2 त संयुक्त पहिलो बैठक संयुक्त बस्छ भनेर
होइन परिकल्पनै गरेन यो कारण गर्दाखेरि संघीय संसदको अधिवेशन पहिलो पटक दुईटै राष्ट्रिय सभा र प्रतिनिधि सभाको परिकल्पना गर्यो
संयुक्त बस्नु
भने यो चाहिँ परिकल्पना गरे शपथ नलिइकन अधिवेशनमा पनि जान सक्दैन कुनै पनि प्रतिनिधि सभा सदस्य राष्ट्रिय सभा सदस्य शपथ लिनु पर्यो शपथ लिएपछि बल्ल प्रतिनिधि सभा सदस्य भन्छ प्रतिनिधि सभाको सदस्य त्यो प्रतिनिधि सभाले नचिन्ने मान्छेलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएर त्यो हल्लाउँदै चाहिँ कुनै सड़कमा प्रधानमन्त्री भयो भन्दै हिँडेर अनि राष्ट्रले नियुक्ति गर्न मिल्छ मिलाएर संघीय संसदको अधिवेशन आह्वान गर्नु पर्ला संघीय संसद अधिवेशन त्यहाँ चाहिँ शपथ लिनु पर्ला शपथ लिएपछि प्रतिनिधि सभा सदस्य हुन्छ त्यो शपथ पछाडि चाहिँ संसदीय दलको नेता बन्नु पर्ला संसदीय दलको नेता गर्नलाई निर्वाचन होला निर्वाचन पछाडि चाहिँ बल्ल अब जो चाहिँ लार्जेस्ट पार्टी छ जो मेजोरिटी होल्ड गरेको छ त्यो संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ यो चाहिँ अहिले परिकल्पना नै गर्न सकिएन अब चाहिँ संयुक्त सरकारको हकमा दुई दलले मेजोरिटी होल्ड गरे भने त्यो संघीय संसदमा प्रतिनिधि सभामा होल्ड गरे भनेको संघीय संसद बलिसकेपछि शपथ लिएपछि त्यहाँ होल्ड गरे भने प्रतिनिधि सभा होल्ड गरे भने त्यहाँ चाहिँ त्यो प्रतिनिधि सभाको सदस्य भनेपछि प्रतिनिधि सभा सदस्य पनि संघीय संसदको संघीय संसद अधिवेशन आह्वान गरेर त्यसको शपथ लिएपछि प्रतिनिधि सभा सदस्य भन्छ त्यो मान्छेले मात्रै म चाहिँ होल्ड गरेँ है यो प्रतिनिधि सभामा मेजोरिटी होल्ड गरेँ भनेर अनि चाहिँ दुई दलको प्रतिनिधि सभा सदस्यले राष्ट्रपतिले नियुक्ति गर्छ राष्ट्रपतिले पनि देख्न पर्यो नि त त्यो संसद उहाँले अधिवेशनमा आह्वान गर्नु पर्यो त्यसपछि अधिवेशन आह्वान गरेपछि उहाँ सम्बोधन गर्न पर्यो अनि त्यसपछि यहाँ त होल्ड रहेछ उहाँको भनेपछि बल प्रधानमन्त्री
एकाधारीको तर्क के छ भन्दाखेरि यो प्रणाली चाहिँ हाम्रो 47 को संविधानसँग पनि मेल खान्छ त्यति बेला चाहिँ संसदको अधिवेशन आह्वान नभइकन शपथ ग्रहणै नगरिकन प्रधानमन्त्री चुनिएको थियो भनेर अब हामीले जान्ने कुरा पनि
तपाईँहरू मैले चाहिँ 47 को संविधानको अभ्यास पनि हेरेँ होइन त्यसका व्याख्या विवेचना पनि सर्वोच्च अदालतमा धेरै व्याख्या पनि गरियो बहस पनि गरियो मलाई के लाग्छ भन्दा 47 को संविधानकै उहाँहरूले उदाहरण दिनुहुन्छ भने संवैधानिक राजा ल्याउँदा हुन्छ 47 को संविधान फिर्ता गर्दा हुन्छ र 47 को संविधान जस्तै एकात्मक शासन पद्धति ल्याउँदा भइहाल्छ संहिता अन्त्य गर्दा हुन्छ 47 को संविधान खोज्ने भने समावेशिता अन्त्य गर्दा हुन्छ अब कुनै पनि हामीलाई चाहिँ यी जाति जनजाति भाषा वेशभूषा चाहिँदैन हामी दलित जनजाति महिला अपाङ्गता भएको व्यक्ति मधेसी यो चाहिँदैन चाहिँदैन भन्ने होइन चाहिँ गरेर भन्नु हो नि 47 संविधान फिर्ता गरे पनि हुन्छ गठन गर्न सकिन्छ 47 संविधान फिर्ता गर्नु पर्यो हिजो अभ्यास चाहिँ हेर्नुहुन्छ भने त्यो हिजो त राजामा कार्यकारी अधिकार थियो नि त आज जनता सार्वभौम छन् राजा सार्वभौम हो र हिजो राजा सार्वभौम थिए ल एकछिन भने जनतामा सार्वभौम सत्ता भने पनि कार्यकारी अधिकार राजा र सरकारमा थियो आज त्यो हो र जनताले पठाएको प्रतिनिधि संसदीय दलको नेता चाहिँ कार्यकारी अधिकार प्रयोग गर्ने हो आतो त होइन त्यही चाहनुहुन्छ भने ठिक छ उहाँले गर्नुहोस् त्यो त मैले ताली पड्काउला थपडी मार्नु
तपाईँको कुरा सुन्दै जाँदाखेरि निर्वाचन आयोगले जुन राष्ट्रिय सभा गठनपछि मात्र समानुपातिको चाहिँ सिट चाहिँ बाँडफाँड गर्छु भनेर जुन अडान ल्याएको छ यो चाहिँ संवैधानिक
एकदम संवैधानिक हो प्रक्रियागत हो यो चाहिँ यही प्रक्रिया अनुसार जानुपर्छ यो निर्वाचन आयोग पनि त्यसै भनेको होइन हामीले मात्रै बोलेको होइन कि निर्वाचन आयोग पनि अब विधिको शासनभित्र आउने हुनाले संवैधानिक अङ्ग भए हुनाले होइन आयोग भए हुनाले उसले पनि जुन संविधानमा के लेखेको छ कानुनमा के लेखेको छ त्यो अनुसार जाने हो त्यस कारणले राज्यसभा गठन बेगर यो प्रतिनिधि सभाको 110 को कम्प्लिट हुँदैन त्यो नहुने भनेर निर्वाचन आयोगले त्यसरी गगे हो
अन्त्यमा अब सहज बाटो के होला त यो उल्झनबाट जुन यो विवाद जस्तो देखिया छ यसबाट सहज ढंगले एउटाले सत्ता जित्ने पक्षले सत्ता लिने र हार्ने पक्षले सत्ता छाड्ने यसको सहज प्रक्रिया
सत्ता त हेर्नु सत्ता त अहिलेको सरकार कामचलाउ सरकार हो निर्वाचन गरिसक्यो उसको चाहिँ दिनदैनिक प्रशासन बाहेक केही पनि चलाउन सक्दैन यो सरकारले अत्यावश्यक काम बाहेक डक्ट्रिन अफ नेसेसिटी प्रयोग गरेर जस्तो चाहिँ अहिले हिजो प्रधानमन्त्री बाबुराम भट्टराई यस्तै संविधान सभा विघटन गरेपछि 27 मिनट पहिला चाहिँ विघटन गर्नुभयो मैले 27 मिनट पूर्व चाहिँ तपाईँले विघटन गर्न पाउनुहुन्न सर्वोच्चले बोलेको चाहिँ 12 बजीसम्म राति हो 27 मिनट पनि पूर्व थाहा हुनुपर्छ मैले व्याख्या गर्दै हिँडेँ त्यतिखेर चाहिँ अनि उहाँले कार्यकारी अधिकार प्रयोग गर्नुभयो राष्ट्रपतिले हामीलाई पनि सल्लाह लिनुभएको थियो उहाँ चाहिँ यो चाहिँ उहाँ कार्यकारी अधिकार प्रयोग गर्न सक्नुहुन्न उहाँ दिनदैनिक प्रशासन चलाउने भन्ने हामी सल्लाह दियौँ त्यस राष्ट्रपतिले एउटा पत्र लेखेर तपाईँ दिनदैनिकी प्रशासन चलाउने मान्छे हो त्यस कारणले यो कार्यकारी अधिकार प्रयोग गर्न पाउनुहुन्न भनेपछि उहाँले दिनदैनिक प्रशासन चलाउनु भयो अहिलेको सरकार ठ्याक्कै त्यही हो यो सरकार पनि रूपान्तरी संसद भङ्ग भएपछि रूपान्तरी संसदको सांसद नभएपछि म त्यतिखेरै यो कात्तिक 5 गते का होइन 29 गते असोज 28 गते यो सरकार पदमुक्त भयो किनभने रूपान्तरी संसदको सदस्य हुनुहुन्न है शेरबहादेवा त्यसै अर्को चुनावी सरकार बनाऊ भनेर मैले बारम्बार व्याख्या गरेर लेखेँ तर कोही अहिलेको अपोजिसन पार्टीले पनि बोलेन अरूले पनि बोलेन डराए निर्वाचन हुन्न कि भने डराए गरौँ भन्ने पनि थियो तर चुनावी सरकार भने सबैको हुन्थ्यो होला तर त्यो नभएपछि अहिले सरकार त्यतिखेर पदमुक्त भएको तर चुनावी सरकारमा पर्नु भएको थियो उसले चुनाव गरा त्यो वैधानिकता हुन्छ चुनाव गरा चुनाव गराएपछि अब चुनावसम्म मात्रै उसको कामका कर्तव्य हो र उसले चाहिँ के बाटो खोल्नुपर्छ भन्दाखेरि सरकार निर्माण कसरी हुनसक्छ सहज तरिकाले त्यो चाहिँ त्यसलाई चाहिँ सहज गर्ने संवेदनकारी भूमिका खेल्ने त्यो हुनसक्छ सरकार निर्माण गर्ने सम्बन्धका मात्रै काम गर्न सक्छ तर त्यसभन्दा बाहिरका विकास निर्माणदेखि लिएर पदमा नियुक्ति गर्नेदेखि लिएर दीर्घकालीन असर पर्ने यसले गर्न सक्दैन यो काम चलाउ हो काम चलाउले गरेको भोलि सर्वोच्च अदालतमा रिट लायो भने त्यो बदल हुन्छ यो सरकारको कुनै पनि हैसियत त्यो रहन्न यसले चुनाव भइसकेपछि सरकार निर्माण गर्नेलाई के चाहिँ आवश्यकता पर्छ जस्तो अहिले प्रादेशिक संसदको अधिवेशन बोलाउन 20 दिनभित्र गर्नुपर्छ त्यो अधिवेशन बोलाउन त्यसपछि गएर त्यसको शपथ दिलाउन मुख्यमन्त्रीलाई त्यो गर्नसम्मको लागि चाहिँ फेरि प्रादेशिक प्रमुख नियुक्ति गर्नुपर्छ किनभने प्रादेशिक प्रमुख चाहिँ सरकार प्रतिनिधि हो नियुक्ति नभएको प्रादेशिक संसद नै निर्माण हुन्न प्रादेशिक संसद निर्माण नभए राज्यसभा गठन हुँदैन राज्यसभा गठन नभएपछि प्रतिनिधि सभा पनि गठन
अगाडि त निर्वाचनको प्रोसेसै तयारी किनकि
प्रक्रिया हुँदैन निर्वाचन प्रमुखलाई बुझाउनुपर्छ प्रादेशिक संसदको चाहिँ त्यो समानुपातिक र प्रत्यक्षतर्फको त्यो पुरानै हुँदैन त्यो पुरानो त्यो कम्प्लिट हुँदैन कम्प्लिट नभएपछि त्यसै कारणले प्रादेशिक प्रमुख भने यो सरकारले नियुक्ति गर्न सक्छ तर संसदको प्रादेशिक संसदको अधिवेशन आह्वान गर्नसम्म मुख्यमन्त्रीलाई नियुक्ति गरेर शपथ दिलाउनेसम्म मात्रै उसले गर्न सक्छ अर्को नयाँ सरकार आयो भने त उसले सरकारको प्रतिनिधि हो प्रादेशिक प्रमुख भनेको उसले अर्को नियुक्ति गर्छ ऊ 5 वर्ष जान्छ त्यस कारणले यो कुनै समस्या विषय होइन त्यस कारणले यो सरकारले अब दीर्घकालीन असर पर्ने कुनै पनि निर्णयहरू गर्न पाउने संविधानले चिन्दैन यसलाई र यदि त्यस्तो काम गर्छ भने संविधानको घोर उल्लङ्घन हुन्छ जनताको उपहास हुन्छ भन्ने मलाई लाग्छ
अस्वस्थताका बीच पनि समय दिनुभयो धन्यवाद
हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद
कार्यक्रम बदलिदो नेपालमा संवैधानिक कानूनका ज्ञाता चन्द्रकान्त ग्यावलीसँग गरिएको यो कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं आजको कार्यक्रममा हामीले नयाँ सरकार गठनमा देखिएको कानूनी अडचन समाधानका उपाय लगायतका विषयमा छलफल गर्यौं उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश काल पनि बिदा हुन्छ नमस्कार।